यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्रीको चीन भ्रमणमा केन्द्रित रहेर नेपाली कंग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच छलफल। बीआरआई सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाको भनाई। स्थानीय तहका रिक्त विभिन्न 41 पदका लागि भोलि मतदान हुँदै निर्वाचनका निम्ति सम्पूर्ण तयारी पूरा भएकाले निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह। सिरियाको अलेप्पो शहरको अधिकांश भाग विद्रोहीको नियन्त्रणमा। र नेपाल प्रिमियर लीगको उद्घाटन खेलमा विराटनगर किङ्सलाई हराउँदै जनकपुर बोल्ड्स विजयी।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे जानकारी गराउनु भएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले पर्सि सोमबारबाट शुरू हुने आफ्नो चीन भ्रमणका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराउनु भएको हो। भेटमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका अतिरिक्त विविध विषयमा छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको पूर्व सन्ध्यामा सत्ता साझेदार नेकपा एमाले र नेपाली कंग्रेसका शीर्ष दल र संयन्त्र स्तरमा बीआरआई लगायत दुई मुलुकका सहयोग र सहकार्यका सम्भावित विषयमा छलफल भएको छ। चीन भ्रमणमा केन्द्रित रहेर भएको छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र कंग्रेस सभापति शेरबहादुर देउवा सहित दुवै दलका अन्य नेताहरू सहभागी हुनुहुन्थ्यो। आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलका सदस्यहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने भ्रमणको मूल उद्देश्य भएकाले त्यसलाई पूरा गर्न सबैले आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो। छलफलमा परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृत बहादुर राई, शिष्टाचार महापाल विष्णु प्रसाद गौतम र मन्त्रालयका प्रवक्ता एवं उत्तर पूर्वी एसिया महाशाखा प्रमुख कृष्ण प्रसाद ढकाल लगायतले द्विपक्षीय सम्बन्धका समग्र पक्षका साथै कूटनीतिक व्यवहार, शिष्टाचार एवं समारोह र बीआरआई फ्रेमवर्क बारे जानकारी दिनुभएको थियो। प्रधानमन्त्रीको छलफलपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकालले सम्पर्क सञ्जाल विस्तार, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकास लगायत क्षेत्रमा सहयोग र सहकार्यका विषयमा चिनिया पक्षसँग घनीभूत छलफल हुने बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले चिनिया परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताउनु भएको छ। चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनु भए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले बीआरआई परियोजना नेपाल र चीन बीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिका आधारमा हुने उल्लेख गर्नुभयो। मन्त्री डाक्टर राणाले अनुदानमा नै बीआरआई परियोजनालाई अघि बढ़ाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर राणाले चिनिया समकक्षी वाङ यीसँग हिजो भएको द्विपक्षीय वार्ता सौहार्दपूर्ण भएको बताउनुभयो। दुई देशमा विद्यमान अवसर र सम्भावनाहरूलाई आपसी हितका लागि भरपूर सदुपयोग गर्दै सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको उहाँले बताउनुभयो। वार्तामा दुई देशबीचको राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्धलाई विकसित गर्दै लैजाने उद्देश्यका साथ दुवै पक्षबीच व्यापार, पर्यटन, लगानी, अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धिमा जोड़ दिएको बताउनुभयो। स्थानीय तहका रिक्त विभिन्न 41 पदका लागि भोलि आइतबार बिहान 7 देखि 5 बजेसम्म मतदान हुँदैछ। निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान 7 देखि अपरान्ह 5 बजेसम्म मतदान हुनेछ। नगरपालिका प्रमुख 1, उपप्रमुख 1, गाउँपालिका अध्यक्ष 2, उपाध्यक्ष 4 र वडाध्यक्ष 33 गरी 41 पदका लागि उपनिर्वाचन हुन लागेको हो। गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य लैंगिक तथा यौनिक अल्पसंख्यक मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अरियालले जानकारी दिनुभयो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले नेपालको राष्ट्रिय हितलाई उच्च प्राथमिकतामा राखेर वर्तमान सरकार अघि बढ़ने स्पष्ट पार्नु भएको छ। नेपाल चीन हिमालयन मैत्री समाज र ट्रान्स हिमालयन अनुसन्धान तथा अध्ययन प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित नेपाल चीन सम्बन्ध बीआरआई कार्यान्वयन विषयक अन्तर्क्रियामा मन्त्री अधिकारीले राष्ट्र र जनताको हित विपरीत कुनै सम्झौता नहुने बताउनुभयो। नेपाली कंग्रेसका नेता मिनेन्द्र रिजालले नेपालले आवश्यकता ठानेका उच्च प्राथमिकतायुक्त परियोजनाका लागि वैदेशिक सहयोग लिनुपर्नेमा जोड़ दिनुहुँदै चीनसँगको सम्बन्धलाई प्रगाढ़ बनाएर नेपालको विकासका लागि पहल गर्नुपर्ने बताउनुभयो। नेकपा एमालेका नेता महेन्द्र बहादुर पाण्डेले राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग बीआरआई सम्झौता अघि बढ़ाउनु उपयुक्त हुने सुझाव दिनुभयो। एमाले नेता आनन्द पोखरेलले राष्ट्रिय सहमति कायम गरेर बीआरआई सम्झौता गर्नु उचित हुने धारणा राख्नुहुँदै दवाबमा नभई आवश्यकताका आधारमा परियोजना छनौट गर्नुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले बीआरआई अन्तर्गतका परियोजना छनौट र कार्यान्वयनमा राष्ट्रिय एकता कायम गरेर जानुपर्नेमा जोड़ दिँदै कार्यान्वयन सम्झौता नगरी अनुदान कि ऋण भनेर बहस गर्नुको अर्थ नभएको बताउनुभयो। चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले वैदेशिक सम्बन्धका आधारभूत विषयमा राजनीतिक दल र बौद्धिक जगतमा मतैक्य हुनुपर्नेमा जोड़ दिनुभयो। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालले आवश्यकता र हितलाई दृष्टिगत गरी बीआरआई स्वीकार गर्नुपर्ने बताउनु भएको छ। चीनको गुआङझाउमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै पूर्व प्रधानमन्त्री खनालले चीन सरकारले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई परियोजना स्वीकार गर्नुपर्ने बताउनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गत अनुदान नै उपयुक्त हुने विचार व्यक्त गर्नुभएको छ। नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटमा उपप्रधानमन्त्री सिंहले बीआरआई परियोजना अन्तर्गत सड़क, सुरूङ लगायत भौतिक पूर्वाधारका क्षेत्र छनौट गर्नुपर्नेमा जोड़ दिनुभयो। काठमाडौँको तारकेश्वर नगरपालिका 8 लामा बगर स्थित शान्ति टोल गेट नजिक बसको ढोकाबाट खसेर दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परि नुवाकोट ककनी गाउँपालिका 5 बस्ने 50 वर्षीय सञ्च बहादुर लामा र तादी गाउँपालिका 1 घर भई काठमाडौँ तारकेश्वर 8 लामा बगर बस्ने 58 वर्षीय सुन्तली ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो। बसबाट खसेर घाइते भएका बसका सहचालकलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजमा दुःख पीड़ामा परेकालाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्नुहुँदै सहयोगको भावना वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभएको छ। गत कार्तिक 28 गते झाँक्री प्रकाश भुजेलले चलाएको गाड़ीको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई आज शैक्षिक सामग्री हस्तान्तरण गर्नुहुँदै उहाँले उक्त कुरा बताउनु भएको हो। पार्टीले बालिकाहरूको अभिभावकत्व लिने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले त्यसलाई पूरा गर्ने र कक्षा 12 पार्टीले नै अभिभावकत्व लिएर बुवा आमा गुमाएका दुई छोरीलाई पठन पाठनको व्यवस्था मिलाउने बताउनुभयो। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ। आज धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाही ठकुरीले आरक्षण पीड़ितको उचित व्यवस्थापनका लागि सरकारले आयोग बनाएर जाँचबुझ गरिरहेको बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले नेपाल सरकार हरेक डोल्पावासी नागरिकका आधारभूत आवश्यकता पूरा गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। डोल्पाको ठूलो भेरी नगरपालिका छ दूरगाउँका एखोलीमा निर्माण गरिएको खानेपानी तथा सरसफाई आयोजनाको आज उद्घाटन गर्नुहुँदै मन्त्री यादवले खानेपानीका यस्ता योजनाहरूले डोल्पा सहितका नेपालका अन्य दुर्गम क्षेत्रका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो। यसै गरी मन्त्री यादवले आजै डोल्पाको ठुलीभेरी नगरपालिका साथ जुफालमा रहेको ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको समेत उद्घाटन गर्नुहुँदै स्थानीय समुदायको जीवनस्तर सुधार गर्न, स्वास्थ्य समस्याहरू कम गर्न र पानीको दिगो व्यवस्थापनमा शुद्ध र स्वच्छ खानेपानीका आयोजनाले महत्वपूर्ण योगदान दिने बताउनुभयो। मोरङको रंगेली स्थित जिल्ला अस्पतालको सेवा विस्तार भएसँगै उपचार सेवा लिन सहज भएको छ। 15 बेडको अस्पतालमा 24 घण्टा आईसीयू सहितको ल्याब सेवा, भिडियो एक्सरे, इको सेवा, निशुल्क एम्बुलेन्स तथा सब वाहन लगायतका सेवा विस्तार भएका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
मोरङको रंगेली स्थित जिल्ला अस्पतालको सेवा विस्तार भएसँगै उपचार गराउन बिरामीहरूलाई सहज भएको छ। लामो समयदेखि अस्पतालको सेवा प्रभावकारी नहुँदा बिरामीहरूले सहज रूपमा उपचार पाउन सकेका थिएनन्। 15 बेडको सो अस्पतालमा 5 बेडको आईसीयू सेवा, मेडिकल अधिकारी सहितको 24 घण्टा आकस्मिक सेवा, अत्याधुनिक मेसिन सहितको ल्याब सेवा, भिडियो एक्सरे, इको सेवा, निशुल्क एम्बुलेन्स सेवा तथा सब वाहन सेवा विस्तार भएका छन्। अस्पतालले निकट भविष्यमै ल्याप्रोस्कोपी सेवा र हेमोडायलिसिस सेवा सञ्चालनको तयारी गरिरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवमणि कटवालले बताउनुभयो।
दैनिक भनेको 400 ओपिडी टिकट हुन्छ, अर्डर 400 450 सम्म हुन्छ, इमर्जेन्सीमा दिनको 100 जति हुन्छ र डेलिभरीहरू दिनको 3-4 अपरेसन हुन्छ। सेवा सुविधा बिक्री गर्न त सबभन्दा व्यवस्थापन समितिको मात्रै हात छैन, सबभन्दा सुरुमा नगरपालिका हाम्रो पछाडिको ब्याकबोन छ। नगरपालिकाकै सहयोगबाट पनि हामी व्यवस्थापन समिति यहाँका कर्मचारी डाक्टर साहबहरू सबैको हातेमालो गरेर हामीले जे होस् यसलाई सुधार गर्ने व्यवस्थापनलाई अगाडि लगिरहेको।
रंगेली नगरपालिकाले अस्पताल सञ्चालनमा ल्याएसँगै अस्पतालमा ठूला ठूला पूर्वाधारको निर्माण हुनुका साथै अस्पतालले विशेषज्ञ सहितको सेवा प्रदान गर्दै आएको छ। यसअघि सेवा प्रभावकारी नहुँदा सामान्य प्रकारको बिरामीहरूले समेत उपचारका लागि विराटनगर जानुपर्ने बाध्यता रहेकोमा अहिले सबै प्रकारको बिरामीहरूको उपचार गराउन सहज भएको स्थानीयको भनाइ छ।
अहिले धेरै सुविधा छ, अनि यति सुविधा अहिले छ, जुन बिमारी मेरो अवस्था विराटनगरको थियो यही उपचार हुन्छ, धेरै राम्रो भयो।
म यहाँ ड्रेसिङको लागि अपरेसन गराएको थिएँ कि नोभेलमा, धेरै फरक छ, धेरै राम्रो छ, सुविधा पनि राम्रो हुन्छ र इलाज पनि धेरै राम्रो हुन्छ। अब पहिला के हुन्छ, सानोतिनो को लागि पनि बिराटनगर कुद्नु पर्थ्यो, अब त्यो कुद्नु परिराखेको छैन। राम्रो छ, राम्रो हेरचाह पनि गर्छ र बोली व्यवहार पनि धेरै राम्रो छ डाक्टरहरूको,
उपचार पनि राम्रो गर्दैछ पहिलेको भन्दा। अब हुँदा त अझै राम्रो, बनाउँदा त झन् राम्रो नि, सुरक्षा हुँदा त झन् राम्रो। यस्तो अब मान्छे बिरामी बेलैमा उपचार भयो भने गरिबलाई अलिकति सहयोग हुँदा त झन् राम्रो नि। बेलैमा त अब हिजो पुर्जी कटाएर गयो, आज दाँत चाहिँ उखाल्ने थियो, अनि एकजना भएर नउखालेको, अनि आज आए अनि दाँत फुकाल्थ्यो।
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको सो अस्पतालको सेवा विस्तार भएपछि अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको संख्या समेत बढ्न थालेको छ। अहिले दैनिक 450 संख्यामा बिरामीहरू सो अस्पतालमा आउने गरेको बताइएको छ। सो अस्पतालमा रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान लगायतका पालिकासँगै भारतको सीमावर्ती गाउँका बिरामीहरू समेत उपचारका लागि आउने गरेका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। सिरियाको अलेप्पो शहरको अधिकांश भाग विद्रोही समूहले नियन्त्रण गरेको छ। सिरियाली सेनाले विद्रोहीहरू अलेप्पोको ठूलो भागमा प्रवेश गरेको स्वीकार गर्दै सरकार पक्षधर सशस्त्र बलका दर्जनौं व्यक्ति मारिएको र अन्य घाइते भएको बताएको छ। दुई महिना लामो युद्धपछि इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच छिमेकी लेबनानमा युद्धविराम लागू भएकै दिन बुधबारदेखि लडाकूहरूले इरानी र रूसी समर्थित सिरियाली सरकारका सेना विरूद्ध व्यापक आक्रमण गरिरहेका छन्। अलकायदाको पूर्व सिरिया शाखाको नेतृत्वमा रहेको जिहादी गठबन्धन एसटीएसले सिरियाको उत्तर पश्चिममा रहेको इदलिब क्षेत्रको केही भागका साथै छिमेकी अलेप्पो हामा र लाटकिया प्रान्तका केही भाग नियन्त्रणमा लिएको छ। आक्रमणमा टर्की समर्थित विद्रोही समूह पनि समावेश रहेको बताइएको छ। यसैबीच सुरियाली राष्ट्रपति बशर अल असद नेतृत्वको सरकारलाई सहयोग गर्दै आएको रूसले आफ्नो लडाकू विमानले सन् 2016 पछि पहिलो पटक अलेप्पो शहर क्षेत्रमा आक्रमण गरिएको सिरियाले युद्ध अनुगमनकारी संस्थाले जनाएको छ। युद्ध अनुगमनकर्ताले विद्रोहीहरूले उत्तरका दर्जनौं शहर र गाउँहरू कब्जामा लिएको पनि जनाएको छ। उत्तर पश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप 13 जनाको मृत्यु भएको स्थानीय अधिकारीले आज बताएका छन्। अधिकारीका अनुसार यो सँगै झडपमा मृत्यु हुनेको संख्या 124 पुगेको छ। पाकिस्तान सुन्नी बहुल देश हो। यद्यपि अफगानिस्तानको सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा ठूलो सिया जनसंख्या छ। यी दुई समुदायहरू दशकौंदेखि द्वन्दमा छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रमा सुधार भएकोले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। रूपन्देही उद्योग संघले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अब तीव्र गतिमा औद्योगिकीकरणमा जानुपर्ने बताउनुभयो। सरकारले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेर उद्योग मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै स्थानीयले जोतभोग गरेको र बस्ती रहेको क्षेत्र छाडेर भए पनि औद्योगिक क्षेत्र निर्माणको काम थाल्ने तयारी भएको बताउनुभयो। औद्योगिक क्षेत्रका लागि सरकारले 813 बिघा जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ल्याएको थियो। तर वर्षौंदेखि बसोबास गर्दै आएको र जोतभोग गरिरहेको करिब 300 बिघा जग्गामा समेत औद्योगिक क्षेत्र बनाउन खोजिएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रेर विरोध गरेका थिए। अब ढिला नगरी विवाद नभएको जग्गा उद्योगीहरूलाई दिएर औद्योगिक क्षेत्र बनाउने सरकारको तयारी छ, अर्थमन्त्री पौडेलले भन्नुभयो। निजी क्षेत्रको आत्मबल नबढ़ाई अर्थतन्त्रमा सुधार नहुने बताउनुहुँदै अर्थमन्त्री पौडेलले बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शन स्थल सञ्चालनका लागि समिति बनाएको र कार्यविधि बनाएर छिट्टै सञ्चालनमा ल्याउने जानकारी समेत दिनुभयो। ताप्लेजुङको श्रीजंगा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली जलविद्युत आयोजनाको परीक्षण सफल भएको छ। काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता 13.5 मेगावाट बराबर रहेको छ। आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले परीक्षण गत आइतबारदेखि शुरू भएको र परीक्षण सफल भएसँगै नेपाल विद्युत प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भएको जानकारी दिनुभयो। आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको 5 थरी स्थित अमरपुर सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। करिब 2,63,29,00,000 लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। रसुवाको हिमाली क्षेत्रको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक जाने क्रम बढ़ेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जका अनुसार चालू आर्थिक वर्षको साउनदेखि मंगिर 14 गतेसम्म लाङटाङ तथा गोसाई कुण्ड क्षेत्रमा 22,000 भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेका छन्। त्यस क्षेत्रको भ्रमणका लागि हाल दैनिक 25 देखि 30 जनासम्म पर्यटक आउने गरेको धुन्चे स्थित सुरक्षा जाँच चौकीले जनाएको छ। निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख श्याम कुमार शाहले निकुञ्जमा प्रवेश गरे बापत नियम अनुसारको शुल्कबाट यस अवधिमा 1,68,75,000 राजस्व संकलन भएको जानकारी दिनुभयो। रूपन्देहीमा अर्ग्यानिक मल उद्योग स्थापना भएको छ। जिल्लामा मलको अभाव कम गर्ने उद्देश्य सहित रोहिणी गाउँपालिकाको छिपागढमा अर्ग्यानिक मल उद्योग स्थापना भएको हो। उद्योगले आफ्नो उत्पादन शुरू गरिसकेको जनाएको छ। करिब 30 करोड़को लगानीमा उद्योगी सिद्धार्थ अग्रवालले रत्नम अर्ग्यानिक मल उद्योग स्थापना गर्नुभएको हो। 5 बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा दैनिक 200 मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट जडान गरिएको छ।
नेपाल प्रिमियर लीग एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई 8 विकेटले पराजित गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले 19 ओभरमा सबै विकेट गुमाएर 127 रन बनाएको थियो। 128 रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले 15.3 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। जनकपुर बोल्ट्सका लागि विदेशी खेलाड़ी लाहिरु मिलनथाले अर्धशतक पारी खेले। उनले 53 बल खेल्दै 9 चौका र 3 छक्काको मद्दतमा 75 रन बनाए। यस्तै विदेशी खेलाड़ी हर्ष थाकेरले अभिजित रहँदै 29 रन जोड़े। यस क्रममा उनले 33 बल खेल्दै 2 चौका प्रहार गरे। कप्तान अनिल कुमार शाहले 5 रनको योगदान दिए। आसिफ शेख 0 रनमै पवेलियन फर्किए। बलिङतर्फ विराटनगरका लागि विदेशी खेलाड़ी क्रिस सोले र प्रतिश जीशीले एक एक विकेट लिए। विराटनगरले जनकपुर बोल्सलाई 22 रन अतिरिक्त दिइएको थियो। यसअघि पहिला ब्याटिङ गरेको विराटनगर किङ्सले 19 ओभरमा सबै विकेट गुमाउँदै 127 रन बनाएको थियो। विराटनगर किङ्सका लागि विदेशी खेलाड़ी मार्टिन गप्टिलले अर्धशतक पारी खेले। उनले 43 बल खेल्दै 1 छक्का 7 चौकाको मद्दतमा 55 रन बनाए। यस्तै अकिब इलियासले 15, निकालेस कीर्तनले 9, लोकेश बमले 5 तथा बसीर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान 7-7 रन बनाए। बलिङतर्फ जनकपुर बोल्सका लागि ललित नारायण राजवंशीले सर्वाधिक 3 विकेट लिए। यस्तै किशोर महतो र हर्ष थाकरेले समान 2-2 तथा मोहम्मद मोहसिन र बेन माइकले समान 1-1 विकेट लिए। यसैबीच नेपाल प्रिमियर लीग एनपीएल विजेता टोलीले 1,11,00,000 रूपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ ज्ञानले एनपीएल उद्घाटनसँगै शनिबार पुरस्कार राशिको घोषणा गरेको हो। यस्तै ज्ञानले उपविजेता टोलीलाई 50,00,000, तेस्रो हुने टोलीलाई 30,00,000 र चौथोलाई 20,00,000 रूपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। पुस 6 गतेसम्म चल्ने एनपीएलमा 8 टोलीको सहभागिता रहेको छ। यसपछि अर्को खेल मंगिर 17 गते सोमबार काठमाडौँ गुर्खाज र चितवन राइनोज बीच हुनेछ। खेल नेपाली समयअनुसार बिहान 9:15 त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही सोही प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24.5 डिग्री सेल्सियस, न्यूनतम 9.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.9 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस। पोखराको अधिकतम 21.6 डिग्री सेल्सियस, न्यूनतम 9.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 23.9 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस। दिपायलको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्रीको चीन भ्रमणमा केन्द्रित रहेर नेपाली कंग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच छलफल। बीआरआई सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने, परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाको भनाई। स्थानीय तहका रिक्त विभिन्न 41 पदका लागि भोलि मतदान हुँदै निर्वाचनका निम्ति सम्पूर्ण तयारी पूरा भएकाले निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह। सिरियाको अलेप्पो शहरको अधिकांश भाग विद्रोहीको नियन्त्रणमा र नेपाल प्रिमियर लीगको उद्घाटन खेलमा विराटनगर किङ्सलाई हराउँदै जनकपुर बोल्ट्स विजयी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।